श्रोता बिन अहिलेको लागि भने अस्ट्रेलिया सम्बन्धी कुराकानीलाई नै जारी राखौँ र गए मे 14 तारिकदेखि अस्ट्रेलियामा सप्ताहव्यापी स्किजोफ्रेनिया अवेरनेस विक सुरु भएको थियो र आजसम्मको उक्त सप्ताहबारे र स्किजोफ्रेनियाबारे र त्यसका लागि उपलब्ध सहयोगहरूबारे कुरा गर्न सधैँ नियमित रूपमा हाम्रो साथमा मेलबर्नबाट मनोचिकित्सक डाक्टर अनुपम पोखरेलजी अहिले पनि हाम्रो साथमा हुनुहुन्छ। अनुपमजी नमस्ते र स्वागत छ एसपिएसको नेपाली कार्यक्रममा।
नमस्कार हरियालजी, मलाई यो मौका फेरि दिनुभएकोमा।
अब हामीले नियमित रूपमा हुन त हामीले मानसिक स्वास्थ्यबारे पनि कुरा गर्दै आएका छौँ होइन, आज चाहिँ अलिकति अब यो स्किजोफ्रेनिया अवेरनेस विक भएको भएर यो विषयलाई अलिकति ध्यान दियौँ होइन। हामीले अब त्यस यसबारे गए समयहरूमा पनि कुरा गरेका थियौँ, तर सबभन्दा पहिला सजिलो एकचोटि हामीलाई बुझ्नु पर्दाखेरि स्किजोफ्रेनिया भनेको के हो खास एकचोटि त्यसबाटै सुरु गरौँ न त।
यो स्किजोफ्रेनिया भनेको चाहिँ युवा तथा वयस्कहरूमा हुने एउटा विशेष प्रकारको मानसिक रोग हो। यो चाहिँ अब जस्तै हामीले डिप्रेसन एङ्जाइटीमा चाहिँ अब मुड तलमाथि हुन्छ भने जस्तै ठ्याक्कै यस्तै रोग भनेर भन्न चाहिँ हामी सक्दैनौँ। यसमा मान्छेका चाहिँ केही दिमागी क्रियाकलापहरू जस्तै सोचाइको गडबडीहरू कस्तो म अहिले एकैछिनमा भन्छु, अनि त्यसपछि आभास सम्बन्धी पर्सेप्सन सम्बन्धी गडबडीहरू, त्यस्तै उनीहरूको जुन सोच्ने एउटा जुन नर्मल तरिका हुन्छ त्यो जुन सोच्ने नर्मल तरिकामै चाहिँ कन्टेन्ट भनेर भन्दा पनि स्मुथ किसिमले सोच्न नसक्ने र व्यवहारिक गडबडीहरू पनि डिस अर्गनाइज प्रकारका बिहेभियरहरू त्यस्तो प्रकारले देखिने र व्यक्तित्वमा पनि क्रमिक रूपले ह्रास भएर जाने, यो सबै हुन्छ भन्ने चाहिँ छैन फेरि होइन। यी मध्ये कुनै एउटा या दुईवटा चाहिँ प्रमिनेन्ट रूपमा भएको अवस्थामा र खास अब एक दुई दिन मात्रै भएर पनि फरक परेन, तर चाहिँ खास निश्चित अवधिभन्दा बढी अब कमसेकम एक महिनाभन्दा बढी या छ महिनाभन्दा बढीको अवधिमा भएमा चाहिँ हामी स्किजोफ्रेनिया या त्यो जस्ता प्रकारका रोगहरू भन्ने गरी डायग्नोसिस नै गर्दछौँ।
अब स्किजोफ्रेनिया के अब मतलब त्यो मान्छेहरूले अब नभएको कुरा सुन्ने अथवा नभएको मान्छे देख्ने त्यस्तो पनि हो कि अरू त्यो चाहिँ अरू अलि अरू कुनै हो त्यो चाहिँ?
केही हदसम्म तपाईँले भन्नुभएको सही हो। जस्तै चाहिँ अब आवाजको गडबडी भनेर भन्ने कुरामा चाहिँ अब कतै कुनै आवाजहरू नआइकन आवाजहरू सुन्ने, मैले अघि पनि भने नि एकैछिन अथवा एक दुई दिन मात्र भएर हामी त्यसरी डायग्नोज गर्न मिल्दैन, तर लगातार रूपमा लामो समयसम्म भएको अवस्थामा चाहिँ जस्तै भनौँ स्किजोफ्रेनिया भएका केही बिरामीहरूले चाहिँ उदाहरणको लागि अब बसिरहेको बेलामा मान्छेहरूले चाहिँ उसको बारेमा कुराकानी गरेको, उसका विचारहरू चाहिँ अब अरूहरूले चाहिँ ब्रोडकास्ट गरिदिएको, अथवा चाहिँ उसँग उसलाई कसैले अर्डर दिएको है, अब त्यस्तो प्रकारको चाहिँ उसले आवाजहरू सुनेको अवस्थामा र चाहिँ अब त्यस्तै अब दृष्टि सम्बन्धी कुराहरूमा पनि अरूहरूले नदेखेको कुराहरू चाहिँ उनीहरूले देख्ने, लगातार देख्ने, त्यो चाहिँ अलिक कम मात्रामा हुन्छ, बढी मात्रामा चाहिँ आवाज सम्बन्धी नै चाहिँ लक्षणहरू हुन्छन्, त्यो एउटा प्रकारको भयो। त्यस्तै अर्को प्रकारको स्किजोफ्रेनियामा चाहिँ यहाँ कस्तो हुन सक्छ भनेदेखि मान्छेले चाहिँ आफ्नो विरुद्ध षड्यन्त्र गरेको जस्तो चाहिँ उसलाई विश्वास लाग्ने, नभएका कुराहरूमा चाहिँ अटुट रूपले चाहिँ विश्वास गरि नै रहने, त्यस्ता कुराहरू चाहिँ हुन सक्छ। कति अवस्थाहरूमा चाहिँ अब सोच्दाखेरि नर्मल्ली अब सोचेको कुरा हामीले चाहिँ बोलीबाटै थाहा पाउने हो है, अब तपाईँ हामीले अहिले जसरी कुरा गरिरहेछौँ त्यस्तो कुराकानी गर्न सक्ने चाहिँ क्षमता नहुने, कुराकानी गर्दा गर्दै चाहिँ साइडतिर लागेर अब कुराकानी विषयवस्तुभन्दा बाहिर चाहिँ धेरैतिर चाहिँ बकिएर जाने हो, त्यो अर्को प्रकारको भयो। यस हिसाबले अब मैले तपाईँलाई चाहिँ प्रकारहरू सुनाउँदै गएँ भनेदेखि थुप्रै प्रकारका रोगहरू हुन सक्छन् र तिनीहरूलाई चाहिँ समष्टिगत रूपमा झन् झन्ले उपचार चाहिँ उस्तै प्रकारले गरिने हुनाले चाहिँ अब हामीले स्किजोफ्रेनियाकै वर्गीकरणमा राखेका हुन्छौँ।
अनि यसमा के अब साइकाट्रिस्टकै जानुपर्ने हुन्छ कि साइकोलोजिस्टका गए हुन्छ कि कस्तो औषधि खानै पर्ने हुन्छ कि के हुन्छ?
अब यो स्किजोफ्रेनिया भन्ने रोग प्रायः जस्तो साइकियाट्रिस्टहरूले नै डायग्नोज गर्ने हुन्छन् र त्यो अब त्यसको मतलब अरूले डायग्नोसिस गर्न सक्ने नसक्ने त्यस्तो भन्न खोजेको चाहिँ होइन मैले, र डायग्नोसिस भइसकेपछि चाहिँ औषधि खानुपर्ने सम्भावना चाहिँ एकदमै बढी हुन्छ। औषधि चाहिँ अब ट्रिटमेन्टको एउटा मुख्य र अभिन्न अङ्ग हो, तर औषधि मात्र चाहिँ होइन अन्य कुराहरू पनि हुन्छन्।
अब के सहयोगको लागि चाहिँ अब हामीले पहिला पनि भन्न त कुरा गरेको थियो, यो सहयोग पुर्याउन चाहिँ अब यसै यस्ता उसबाट प्रभावित भएकाहरूको लागि सहयोग गर्न चाहिँ के गर्न सक्छ त परिवार साथीहरूले भनौँ न?
अब यदि डायग्नोसिस भइसकेको हो भनेदेखि चाहिँ भनौँ अब उसलाई अब यदि डिलुजन अथवा मिथ्या सोचाइ चाहिँ कस्तो भनेदेखि गलत कुराहरूमा अटुट रूपले विश्वास गर्ने त्यस्तो अवस्था छ भनेदेखि उसँग चाहिँ उसलाई जिस्काउने गर्ने अथवा कन्भिन्स गर्न खोज्ने त्यस्तो नगर्नु नै राम्रो हुन्छ।
एक्जाम्पल एकचोटि अब फर एक्जाम्पल उदाहरण दिनुहोस् न, कुनै अब इमेजिनरी त्यस्तो केही छ भने एउटा अब उदाहरण दिनुहोस् न तामलाई।
अब कोही मान्छेले चाहिँ भनौँ न मलाई चाहिँ मार्न खोजिरहेका छन्, काट्न खोजिरहेका छन्, मेरो विरुद्ध षड्यन्त्र भइरहेको छ भनेर भनेको होला अरे होइन। अब त्यस्तो कुरामा चाहिँ उसँग हो तिम्रो बारेमा यस्तो भएको छ भन्न खोजेको सँगैसँगै लाग्नुपर्छ भनेको त होइन, तर त्यस्तो व्यक्तिहरूसँग चाहिँ होइन तिमीले भनेको गलत हो, कहाँ तिमीलाई यस्तो हुन थालेको छ र भनेर अब कसै सुरु सुरुमा त अब गरिहालिन्छ होइन नगर्नु भने पनि, तर त्यसरी चाहिँ उसलाई कन्भिन्स गर्न खोजेर चाहिँ खासै फाइदा चाहिँ हुँदैन है। अब त्यसलाई चाहिँ जो हेल्थ केयर प्रोफेसनलहरू हो उहाँहरूले चाहिँ औषधि उपचार साथसाथै विशेष प्रकारका साइकोथेरापीहरूले चाहिँ ती सोचाइहरूलाई कसरी परिवर्तन गर्ने, त्यस्ता लक्षणहरूलाई कसरी नियन्त्रणमा लिएर आउने भनेर भन्ने टेक्निकहरू जानेका हुन्छन्। ती उपायहरू नै अवलम्बन गर्नुपर्छ र साथीभाइहरूले मुख्य गर्ने भनेको चाहिँ बढी नजिस्काउने, बढी नचिडाउने। अनि अर्को मुख्य कुरा साथीभाइ मात्र होइन ब्रोडर समाजमा पनि अब यस्ता मान्छेहरूलाई चाहिँ अब पागल भन्दा भन्ने अथवा चाहिँ यस्तो मान्छेहरूको अब चाहिँ फ्युचर छैन सिद्धिसक्यो भन्दा भन्ने यस्ता नकारात्मक कमेन्टहरू चाहिँ देखादेखि या नदेखिकन पनि पछाडि पछाडि गर्ने प्रचुर मात्रामा हामी चलन अब यो भएको यहाँहरूलाई पनि थाहा छ, तपाईँलाई पनि थाहा छँदैछ होइन। अब हामीले त्यस्तो गर्यो भनेदेखि चाहिँ यस्ता व्यक्तिहरूलाई यस्तो रोग लागेको अवस्थामा उपचार भएर चाहिँ राम्रो भएको अवस्थामा पनि थप डिप्रेसन थपिने चाहिँ सम्भावना हुन्छ। ए म त मलाई त यस्तो चाहिँ पागल पनि पो भएको रहेछ, मलाई त्यो मान्छेहरूले चाहिँ यस्तो यस्तो पो भन्दा रहेछन् भनेर होइन। हामीले चाहिँ अब यस्तो रोग लागेको साथीभाइहरूलाई अथवा छरछिमेकमा कोही हुनुहुन्छ भनेदेखि चाहिँ उहाँहरूलाई चाहिँ एकदमै सहानुभूतिपूर्वक चाहिँ व्यवहार गर्नुपर्छ, उहाँहरूलाई इन्करेज गर्नुपर्छ। अब यो स्किजोफ्रेनिया रोग लागेका धेरै मान्छेहरू चाहिँ हाम्रो समाजमा तपाईँ हामी वरिपरि नै भइरहेका हुनसक्ने सम्भावना एकदमै धेरै हुन्छ होइन। यसको चाहिँ झन्डै 1% अफ द पपुलेसनलाई चाहिँ कुनै पनि समयमा यो स्किजोफ्रेनिया रोग लागेको र त्यसको झन्डै 50%ले मात्र फेरि उपचार गर्छन्। दुःखको कुरा होइन भन्नु खोजेको मतलब 1% भनेको सङ्ख्यात्मक रूपमा कति धेरै होला अनुमान गर्न सक्नुहुन्छ होइन। भनेपछि चाहिँ अब तपाईँ हामी वरिपरि नै कति चाहिँ साथीभाइहरू औषधि खाएर चाहिँ एउटा सामान्य जीवनयापन गरेर बस्नु भएको छ होला, त्यस कारण मजाक मजाकमा हामी चाहिँ ए त्यो त पागल भएछ खुस्के छ भन्दाखेरि फेरि उहाँहरूलाई चाहिँ नराम्रो असर पर्छ। त्यो कुराहरू चाहिँ हामीले विचार गर्नुपर्छ। यी साना साना कुराहरूमै चाहिँ हामीले विचार गर्ने हो। अब उपचार भन्ने कुरा चाहिँ परिवार र चाहिँ हेल्थ केयर प्रोफेसनलको जिम्मामा छोडिदिने हो।
अनि यो उपचारकै कुरा गर्दाखेरि आजकल अनलाइन यो इन्टरनेट मार्फत धेरै सेवाहरू पनि उपलब्ध भइरहेका छन् होइन, त्यो चाहिँ कतिको युजफुल हुन्छ, कतिको हुन्छ नि काम लाग्छ लाग्दैन, कस्तो छ तपाईँको विचारमा?
अब अनलाइन मार्फत चाहिँ औषधि उपचार एउटा पक्ष भयो, त्यो चाहिँ एकदमै सेन्सिटिभ र मेडिकल लिगल्ली चाहिँ अब भनौँ न गभर्मेन्टबाट अप्रुभ कुरा चाहिँ होइन, किनभनेदेखि मान्छेलाई फेस टु फेस नहेरिकन औषधि उपचार गर्न चाहिँ अझै पनि एकदमै यो कन्ट्रोल कुरा हो, टेलिमेडिसिन अथवा टेलिसाइकाट्री भन्छन् होइन। तर चाहिँ अब जहाँसम्म काउन्सिलिङको कुराहरू छ त्यो चाहिँ अब इन्टरनेटको थ्रु गरेको देखिएको छ, मान्छेहरूको चाहिँ त्यसमा इन्ट्रेस्ट र त्यस्तो सर्भिसहरू पनि बढीभन्दा बढी बिस्तारै अभाइलेबल हुँदै गरेको देखिएको छ। रोगलाई नियन्त्रणमा लिएर आइसकेपछि त्यसको अब त्यसपछि उनीहरूको कन्फिडेन्स बढाउनको लागि भनौँ न त्यसपछि जुन आएका नकारात्मक सोचाइहरू हुन्छन् यो मलाई त यस्तो नराम्रो रोग लागेछ अब म केही पनि गर्न सक्दिनँ कि भनेर भन्ने ती कुराहरूलाई चाहिँ फेस टु फेस काउन्सिलिङ गरेर अथवा अनलाइन काउन्सिलिङको मार्फत पनि सुधार गर्न सकिन चाहिँ सकिन्छ। तर अब अनलाइन चाहिँ बाट मात्रै चाहिँ यी विशेष गरी स्किजोफ्रेनियालाई चाहिँ कन्ट्रोलमा लिएर आउन सकिन्छ भनेर भन्ने कुरामा भ्रममा चाहिँ नपर्नको लागि म सबैलाई अनुरोध गर्दछु।
भनेपछि नियमित रूपमा तपाईँले भने चाहिँ अब सबभन्दा पहिलो कदम चाहिँ यदि कोही चिन्तित हुनुहुन्छ आफ्नो बारेमा अथवा कोही साथी परिवारको बारेमा चिन्तित हुनुहुन्छ भने सबभन्दा पहिलो जाने ठाउँ चाहिँ आफ्नो नजिकको जेनरल प्र्याक्टिसनरका
सबभन्दा महत्त्वपूर्ण कुरा त्यही हो। र कहिलेकाहीँ चाहिँ यस्ता प्रकारका रोगहरू चाहिँ एकासि अब भनौँ न रोग लागेर नियन्त्रण भएको मान्छेमा पनि बल्झेको हुनसक्छ अथवा चाहिँ सुरु सुरुमै चाहिँ यस्ता रोगका लक्षणहरू ए मलाई त मार्न लाग्यो काट्न लाग्यो भनेर चाहिँ कोही मान्छे डर एकदमै डराएको छ भनेर भनेदेखि चाहिँ अब कोही त्यो अवस्थामा आत्महत्याको सम्भावना पनि बढी हुन्छ। स्किजोफ्रेनिया ग्रसित भएको मान्छेहरूमा उपचार राम्रोसँग नभएको अवस्थामा आत्महत्याको मात्रा चाहिँ निकै नै बढी छ जेनरल पपुलेसन भन्दा। त्यसकारण यस्तो किसिमको लक्षणहरू देखिएमा जिपी कहाँ लैजान सक्ने अवस्था छैन भनेदेखि चाहिँ 000 गरेर चाहिँ एम्बुलेन्सलाई बोलाउन सकिन्छ या नजिकको अस्पतालमा लगेमा चाहिँ हरेक अस्पतालमा चाहिँ साइकाट्रिक इमर्जेन्सी सर्भिस प्रोभाइड गर्ने व्यवस्था नभए पनि त्यस्ता क्लिनिसियनहरू उपचारकर्ताहरूसँगको समन्वयमा उनीहरूले सर्भिसहरू दिइरहेका हुन्छन्। अब ती कुराहरूको बारेमा हामीले जानकारी राख्नु राम्रो हुन्छ।
हजुर, धेरै धेरै धन्यवाद अनुपमजी आजको लागि चाहिँ समय दिनुभएकोमा, र आउँदा समयमा फेरि कुरा गरौँला।
हस् धन्यवाद
रजेश। र श्रोताबिन्दु हुनुहुन्थ्यो मेलबर्नबाट मनोचिकित्सक अनुपम पोखरेल, डाक्टर अनुपम पोखरेल, र उहाँसँग कुराकानी केही बेरमा वेबसाइटमा राख्नेछौँ, ठेगाना sps.com.au/nepali। र यो हप्ता अस्ट्रेलियामा स्किजोफ्रेनिया अवेरनेस विक जुन मनाएको थियो त्यसबारे जनचेतना कार्यक्रम जुन आयोजना गरिएको थियो त्यस अन्तर्गत हामीसँग कुरा गर्दै, र ठेगाना फेरि भनिदिइहालौँ sps.com.au/nepali। अहिलेको लागि श्रोताबिन छोटो ब्रेक लिइहालौँ।
तपाईं SBS रेडियो नेपालीको साथमा हुनुहुन्छ।